यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप सहयोग गर्न तयार रहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाए। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रारम्भ। प्रस्तावित 17 जना राजदूत मध्ये आज 4 जनाको सुनवाई हुँदै र आफ्ना जल क्षेत्रमा चीनिया नौसैनिक जहाज प्रवेश गरेकोमा जापानको आपत्ति। अब समाचार विस्तारमा। संसदीय सुनवाई समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनवाई प्रारम्भ गरेको छ। समितिले विभिन्न देशका लागि प्रस्तावित 17 जना राजदूत मध्ये आज 4 जनाको सुनवाई गर्ने कार्यतालिका बनाएको हो। समितिले आज चीनका लागि प्रस्तावित प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, डेनमार्कका लागि सुमिना तुलाधर, जर्मनीका लागि डाक्टर शैल रूपाखेती, गणतन्त्र भारतका लागि डाक्टर शंकर प्रसाद शर्मासँग छलफल गर्न लागेको हो। समितिले शुक्रबार प्रस्तावित राजदूत मध्ये परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्ताहरूसँग पुष्ट्याई माग गर्दै छलफल गरेको थियो। गत साउन 14 गतेको मन्त्री परिषद बैठकले विभिन्न मुलुकका लागि 17 जना राजदूत सिफारिश गरेको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजनको 26 वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाट अर्थतन्त्रको सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ़न सरकार तयार रहेको बताउनुभयो। मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारक रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै गएको बताउनुभयो। निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राख्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चारैतिर शुरू भएका आयोजना अलपत्र परेकाले सरकारले नयाँ योजनालाई अघि बढ़ाउने भन्दा पनि पुराना योजनालाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताउनु भएको छ। उहाँले पुराना योजनाहरूको बक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तीव्रता दिने जनाउँदै भुक्तानी गर्न बाँकी रहेका योजनाहरूको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटौलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले राजस्व संकलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको बताउँदै ती समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट प्रतिबद्धताहरू आएसँगै एक महिना भित्रै समस्याको हल हुने उल्लेख गर्नुभएको हो। भुटौलमा यस क्षेत्रका मुख्य आयोजनाहरूको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहालले अबको 100 दिनभित्रै सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रू हुने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक विधाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिन अघि पत्र लेख्दै सार्वजनिक विधाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो। उहाँले गृह मन्त्रालयले जारी गरेको सूचना 1 सार्वजनिक विधा सम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण 10(1) खण्ड 9 भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गर्नुभएको छ। अधिकांश निकायबाट स्वास्थ्य सम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ। मन्त्री परिषद कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 2, डिजल तथा मट्टीतेलमा प्रति लिटर 1 रूपियाँ घटाएको हो। आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 5 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रति किलोमिटर अमेरिकी डलर 37 घटाएको निगमले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चीज नभएको बताउनु भएको छ। प्रेस सेन्टर बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा प्रणाली बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताउनुभयो। उहाँले आफ्ना लागि अध्यक्ष पद नभई नहुने नरहेको बताउँदै उहाँले अध्यक्ष भइरहन रहर आफूलाई नभएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। चितवनमा चट्याङ लागेर माडी नगरपालिका वडा नम्बर 1 सिकारपुरकी 50 वर्षीय सरस्वतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उनी आफ्नै घरको गोठमा भैँसीलाई कुँडो दिन जाँदा 81 चट्याङ लाएर घाइते भएकी महतो बगौड़ा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दमौलीको रिसिङ गाउँपालिका 1 झापुटारमा आज बिहान भएको जीप दुर्घटनामा 6 जना घाइते भएका छन्। भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको 12-13-24-56 नम्बरको जीप सड़क छेउको नालामा खस्दा 6 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। पहिरोले अवरूद्ध लमजुङ डुम्रे बेसीसहर सड़क एकतर्फी सञ्चालनमा आएको छ। यस खण्ड अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका 1 उदितपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सड़क अवरूद्ध भएको थियो। पहिरो पन्साएसँगै अहिले एकतर्फी रूपमा सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बागलुङका नेवार समुदाय 300 वर्ष पुरानो हनुमान नाचको संरक्षणमा जुटेका छन्। 300 वर्ष अघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाचको संरक्षणका लागि युवाहरूलाई तालिम दिएर 9 वर्षपछि हनुमान नाचको प्रदर्शन गर्न शुरू गरिएको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
300 वर्ष अघि भक्तपुरबाट बागलुङ आएका नेवारी समुदायले ल्याएको हनुमान नाचको संरक्षणका लागि यहाँका युवाहरूलाई तालिम दिएर 9 वर्षपछि यो नाच प्रदर्शन गर्न शुरू गरिएको छ। हनुमान नाच बागलुङको सुप्रसिद्ध नाच हो। यो नाच नाच्नका लागि 13 जोडी अर्थात 26 जना कलाकारको आवश्यकता हुन्छ। शुद्ध आचरणमा बसेर भगवान राम र हनुमानको पूजा गरेर यो नाच प्रदर्शन गर्ने चलन छ। कला संस्कृतिलाई बचाउनका लागि हनुमान नाचको संरक्षण गर्न लागि नेपाल भाषा मंक खलाका अध्यक्ष मुकेश चन्द्र राज भण्डारी बताउनुहुन्छ।
यसको संरक्षणको लागि धेरै वर्षदेखि हनुमान नाच संरक्षण परिषदको गठन भएर अगाडि बढेको छ र यसपालि 9 वर्षपछि हनुमान नाच बागलुङ बजारमा देखाइ एक तालदेखि 24 तालसम्म यसको तालहरू छन्। वैकल्पिक कलाकारहरूको पनि व्यवस्था गरिएको छ।
हनुमान नाच नाच्नका लागि हनुमानको कम्पन आउनु पर्छ। शुद्ध आचरणमा बस्नेलाई मात्र हनुमानको कम्पन आउने भएकाले युवाहरूलाई ब्रह्माचार्यको आचरणमा रहेर हनुमान नाचमा सहभागी गराइने प्रचलन छ। पहिले 3 वा 5 वर्षमा देखाउने गरिएको यो नाच कोरोना महामारी लगायतका कारणले पछाडि सरेको हो। मंगलबार बिहिबार र शनिबार मात्र देखाइने यो नाच को शुरूआत विधिवत पूजा सहित भदौ 11 गतेबाट प्रदर्शन गर्न शुरू गरिएको हनुमान नाच संरक्षण परिषदका सदस्य ईश्वर मलेपति श्रेष्ठ बताउनुहुन्छ।
जो आचरण बस्छ उनीहरूलाई यो कम्पन आउन सक्ने सम्भावनाहरू बढी हुन्छ। जो स्वच्छ रूपले त्यो हनुमान प्रति भक्तिभाव भएर बस्छ नि उनीहरूलाई पनि त्यो हनुमान कम्पन आउने सम्भावना बढी हुन्छ। यो युवाहरूलाई शुद्ध आचरणमा राखेर उनीहरूलाई अनुशासनमा राखेर नाच सञ्चालन गर्यो भने राम्रो हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो।
बागलुङको हनुमान नाचले देशभरिको नेतृत्व गरेको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्गाले यो नाचको संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले नगर पर्यटन समिति मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
यो हनुमान नाचको संरक्षणको निम्ति प्रवर्धनको निम्ति देशका विभिन्न ठाउँमा प्रदर्शन पनि होस् भन्ने किसिमले बागलुङ नगरपालिकाको नगर पर्यटन विकास समिति मार्फत हनुमान नाचको व्यापक रूपमा प्रचार प्रसार गर्ने र नयाँ पिढीहरूलाई यो हनुमान नाचमा सहभागी सहभागी गराउने आकर्षण गराउने।
यही भदौ 11 गतेदेखि शुरू गरिएको यो नाच करिब 4 महिना प्रदर्शन गरिनेछ। हनुमान नाच जिल्लाको कला संस्कृति र पर्यटन प्रवर्धन सँग जोडिएको छ। अत यस्ता खाले परम्परागत संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सबै सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
300 वर्ष पुरानो हनुमान नाच संरक्षण गर्दै बागलुङका नेवार सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। जापानले चिनिया नौसैनिक जहाज आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै कड़ा चिन्ता र विरोध गरेको छ। केही दिन अघि आफ्नो हवाई क्षेत्रमा चिनिया सैन्य विमान पठाएको आरोप लगाएकोमा हिजो फेरि चिनिया नौसैनिक जहाज आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै जापानले यसप्रति विरोध जनाएको संचार माध्यमहरूले जनाएका छन्। स्थानीय समय अनुसार शनिबार बिहान 6 बजे दक्षिणी कुची नोएराबु टापु नजिकै एक चिनिया नौसैनिक जहाज जापानी जल क्षेत्रमा प्रवेश गरेको र त्यसको करिब 2 घण्टापछि याकुसीमा टापुको दक्षिण पश्चिमबाट निस्केको देखिएको जापानी रक्षा मन्त्रालयले जनाएको छ। घटनापछि विदेश मन्त्रालयले टोकियो स्थित चिनिया दूतावासलाई यस घटनाबारे चासो व्यक्त गरेको अधिकारीहरूले बताएका छन्। इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भारी विनाश गरेकोमा संयुक्त राष्ट्र संघले निन्दा गरेको छ। पछिल्लो 24 घण्टामा इजरायलले एन्क्लेभमा लगातार गोली चलाउँदा कम्तीमा 61 जनाको मृत्यु भएको र घेराबन्दी गरेर प्यालेस्टिनी बासिन्दाहरूलाई खाना पानी बिजुली र इन्टरनेटको पहुँचबाट टाढा राखेको भन्दै संघले इजरायलको निन्दा गरेको हो। प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले गाजापट्टीमा पोलियो खोप अभियान सफल पार्नका लागि वास्तविक युद्धविराम आवश्यक भएको बताएका छन्। यसैबीच इजरायली सेनाले दक्षिणी गाजापट्टिको सुरुङमा भेटिएका एक अमेरिकी मूलका इजरायली र एक रूसी मूलका इजरायली सहित 6 जना बन्दकको शव पहिचान गरेको छ। जसमध्ये एकजनालाई दक्षिणी इजरायली किम्बुट्स समुदायको बिरीबाट लगिएको थियो भने बाँकी 23 देखि 32 वर्ष उमेर समूहका 5 जनालाई गाजाको सीमा नजिकैको एक संगीत महोत्सवबाट अपहरण गरिएको अधिकारीहरूले बताएका छन्। सेनाका प्रवक्ता डेनियल हागारीले अक्टोबर 7 भएको आक्रमणका क्रममा बन्धक बनाइएका 251 जना मध्ये 97 जना गाजामा बन्धक बनाइएको बताउँदै बन्धक मध्ये करिब 40 जनाको मृत्यु भइसकेको जानकारी दिनुभयो। उहाँले आफूहरू त्यहाँ पुग्नुभन्दा केही समय अघि हमासका लडाकुहरूले उनीहरूको निर्मम हत्या गरिसकेका छन्। र युक्रेनले रसियाको राजधानी मस्को सहित सीमावर्ती क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोबानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उड़ेका कम्तीमा 5 ड्रोन ध्वस्त पारेको जानकारी दिनुभएको छ। उहाँले 2 इन्धन स्टेशन र एउटा भवनमा क्षति पुगेको बताउनुभयो। यद्यपि रसियाले युक्रेनी आक्रमणबाट भएको क्षतिबारे सही जानकारी नदिएको संवाददाताहरूले बताएको बीबीसीले जनाएको छ। अब मौसम। आज देशभर आंशिकदेखि साधारणतया बदलिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप सहयोग गर्न तयार रहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रारम्भ। प्रस्तावित 17 राजदूत मध्ये आज 4 सुनवाई हुँदै। र आफ्ना जल क्षेत्रमा चिनिया नौसैनिक जहाज प्रवेश गरेकोमा जापानको आपत्ति। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।